आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा जय मसीह अनि नमस्कार। म आशा गर्दछु तपाईँ सबै आनन्दको सधैँ हुनुहुन्छ अनि प्रभुसँग मेरो यही प्रार्थना छ कि परमेश्वरको आशिष, उहाँको सुरक्षा र शान्ति सदैव तपाईँको जीवनमा र परिवारमा अनि तपाईँको पेसोहरूमा बनिरहेको होस्, यही नै मेरो कामना छ। मित्र, धन्यवाद छ तपाईँहरूलाई सुन्दर पत्रको लागि र सुन्दर सुझावहरूको लागि। यसरी नै आउने दिनहरूमा पनि सम्पर्कमा रहिरहन आग्रह साथै निवेदन गर्दछु। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा उत्पत्ति भन्ने पुस्तक 41 अध्यायबाट देख्न गइरहेका छौं, अध्ययन गर्न गइरहेका छौं। हामीले अगाडिको 40 अध्यायमा देख्यौं युसुफलाई झ्यालखानामा छाडिराखिएको वास्ता नगरी सम्झन नगरी तिनी एक्लै असहाय रूपमा थिए, असहाय अवस्थामा थिए। तिनको कति पनि वास्ता र सम्झना गरिएन, तापनि यी सबै उसको जीवनमा परमेश्वरको विशेष उद्देश्यको लागि भइरहेको थियो। यदि हामीले परमेश्वरको हात आफ्नो जीवनमा देख्छौं भने यसले हामीलाई जीवनको अर्कै दृश्य दिने थियो। यस 41 अध्यायमा हामी देख्छौं कि युसुफलाई झ्यालखानबाट मुक्त गरिन्दछ, छुटकारा दिइन्दछ, किनकि तिनले फिरुनको सपनाको अर्थ खुलाइदिन्छन्। त्यसपछि उसलाई पूरा मिश्र राष्ट्रको रखवाली गर्ने व्यक्ति बनाइन्दछ र तिनले पुजारीको छोरी असेनाथलाई विवाह गर्दछन् र तिनले मनस्से र एफ्राइमको जन्म दिन्छन्। यस अध्यायमा हामी निश्चय नै युसुफको जीवनमा परमेश्वरको विशेष हात भएको देख्छौं अनि युसुफ त्यस विकट परिस्थितिको दिनहरूमा आफ्नो जीवनमा परमेश्वरको हात भएको कुरा राम्ररी जान्दछन्। यसले उसको जीवनमा धेरै फलहरू वा गुणहरूको विकास गर्यो। जुन आत्माका फलहरू हुन् तिनीहरू मध्ये एउटा चाहिँ धीरज हो। रोमी 5:3 पदमा यो सत्यताको व्यक्त गरिएको छ, क्लेशले धीरजको उत्पन्न गर्दछ। अनि यो कुरा हामी युसुफको जीवनमा सिद्ध भएको देख्छौं। यहाँ हामी देख्छौं कि यस केटोलाई अन्य जाति राजा फिरुनको उपस्थितिमा ल्याइदछ, जस्तो कि पछिबाट दानियल भन्ने व्यक्तिलाई पनि नबुकदनेश्वर राजा कहाँ त्यसको सामनेमा ल्याइदछ। यी दुवैले सपनाहरूको अर्थ खुलाउँदछन्। त्यसपछि यस अध्यायको अन्त्यमा हामी अनिकाल भएको देख्छौं। यसद्वारा परमेश्वरले पूरा गर्ने योजना वा उद्देश्य के हो? यसको उद्देश्य परमेश्वर याकुबको परिवारबाट, कनानबाट र कनानीहरूको पापबाट याकुबको परिवारहरूलाई अलग गर्नु भएर तिनीहरूलाई मिश्रमा ल्याउन चाहनुहुन्छ। यो नै उहाँको परमेश्वरको एक लक्ष्य हो, उद्देश्य हो। हुन सक्छ परमेश्वरसँग अरू कारण पनि होला, तर म निश्चय छु कि यो पनि एक कारण हो। आउनुहोस् 41 अध्यायतिर प्रवेश गरौं। सबभन्दा पहिले हामी देख्नेछौ फिरुनको सपना। यो कुराको याद गरौं कि अगाडिको अध्यायमा फिरुनको पियाउनेलाई उही झ्यालखानमा हालिएको थियो जहाँ युसुफलाई कैदी बनाई राखिएका थिए। युसुफले तिनीहरूको सपना बिल्कुलै ठिक गरेर अर्थ खुलाइदिए। पकाउनेलाई चाहिँ झुन्ड्याइयो र पियाउनेलाई चाहिँ आफ्नो काममा फेरि पुनस्थापन गराइयो। युसुफले पियाउनेलाई पछिबाट आफ्नो पनि सम्झना रहोस् भनी विन्ती गरेथे, अर्थात आफ्नो सम्बन्धमा फिरुनलाई भनिदिएको, तर त्यसले त्यो गरेन। अहिले परमेश्वरले फिरुनलाई सपना दिनुहुन्छ। उत्पत्ति 41 अध्यायको 1 पदमा भनिएको छ, यसको पूरा 2 वर्षपछि फारूले एउटा सपना देखे। सपनामा उनी नील नदीको किनारमा उभिरहेका थिए। यो कुराको ध्यान राखौं कि अगाडिको अध्यायको अन्त्य अहिले यस पोइन्टसम्म, यस बिन्दुसम्म बितिसक्यो। युसुफ कैदमा 2 वर्षदेखि बसिरहेका छन् र अहिले फिरुनले नील नदीमा उभिरहेको सपना देखे। र फिरुनको सपना यहाँ हामी देख्छौ 2 र 3 पदमा, नील नदीबाट 7 खुब सप्रेका मोटा मोटा गाईहरू निस्केर आए र काँसको घारीमा चढ्न लागे। त्यसपछि अरू 7 हड्डी र छाला मात्र भएका दुब्ला दुब्ला गाईहरू नील नदीबाट तिनीहरूका पछि पछि निस्के र नील नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए। तिनले 2 खालका गाईहरूको सपना देखे। पहिलो 7 खुब सप्रेका मोटा मोटा गाई, दोस्रो 7 चाहिँ हड्डी र छाला मात्र भएका दुब्ला गाईहरू। अनि 5:4 भनिएको छ, ती हड्डी र छाला मात्र भएका दुब्ला दुब्ला गाईहरूले ती 7 सप्रेका मोटा मोटा गाईहरूलाई खाइहाले अनि फारो बिउजे। अहिले बिउतिएर त्यस्तो खालको सपनाको अर्थ के होला भनी तिनी अचम्बित भए। तिनीसँग यसको अर्थ थिएन र त्यस दिनमा तिनलाई सहायता गर्ने अरू कोही थिएनन् त्यसको अर्थ खुलाइदिनमा। र 5:5-8 हामी पढ्छौ, त्यसपछि उनी फेरि निदाए र अर्को एउटा सपना देखे। 7 भरिला
र असल अनाजका बाला एउटै डाँटमा उम्रिरहेका थिए। त्यसपछि सेप्रा र पूर्वीय बतासले ओइलाएका अरू सातवटा अन्नका बालाहरू पसाए। अनि ती सेप्रा बालाहरूले ती सातवटा असल र भरिला बालाहरूलाई निलिहाले अनि फारू ब्युजे। त्यो सपना रहेछ भनी उनलाई थाहा भयो। बिहान उनको हृदयमा भारी चिन्ता पर्यो अनि उनले मिश्रका सबै जादुगर र त्यहाँका सबै ज्ञानी पुरूषहरूलाई बोलाए। फारूले तिनीहरूलाई आफ्ना सपना बताए, तर फारूलाई सपनाको अर्थ खोलिदिने त्यहाँ कोही भएन। जब फिरुनले यो सपनाको अर्थ खुलाउनको लागि जादुगर र त्यहाँका सबै विद्वानहरूलाई बोलाए र सपना बताउँदा यो मुख्य पियाउने व्यक्तिले सुनिरहेका थिए। खास मात्रामा तिनको काम नै सधैँ फिरुनको वा फारो राजाको अगाडि उभिनु हो र राजाले चाहेको कुरा प्रबन्ध गरिदिनु हो। जबकि यी कुनैले उसको सपनाको अर्थ दिन नसकेकोले गर्दा पियाउने व्यक्ति अगाडि आएर बोले, पद नौ पदमा हामी देख्छौ, पद नौमा, तब ती मुख्य पियाउनेले फारोलाई भने, मेरो भूल आज मलाई थाहा भयो। मुख्य पियाउने व्यक्तिले भने, मेरो भूल आज मलाई थाहा भयो, मेरो विचारमा यो पाप थियो, तर पनि यो सबै परमेश्वरको प्रबन्धमा योजनामा भएको थियो। युसुफको कठिनाईको अनुभव यस समयमा बुझ्न सकिँदैन, तर परमेश्वर केही उद्देश्यको लागि यी कुरा घट्न दिइरहनु भएको छ। अहिले मुख्य पियाउने व्यक्तिले भन्छन्, ओहो, मलाई अहिले याद भयो, मैले एकजना केटालाई झ्यालखानामा तपाईसँग उसको बारेमा कुरा गर्ने प्रतिज्ञा गरेको थिएँ, तर मैले भुलेको रहेछु। अनि फेरुन, तिनी तपाईँको सपनाको अर्थ खुलाइदिन योग्य व्यक्ति हुन्। अहिले तिनले फेरुनसँग आफ्नो अनुभव बताउँछन्। दशदेखि तेह्र पदमा पढ्छौ, फारोले आफ्ना नोकरसँग रिसानी भएर मलाई र मुख्य पकाउनेलाई अंगरक्षकका कप्तानको कैदखानमा राख्नुहुँदा एउटै रात उनले र मैले आफ्नो आफ्नै अर्थ भएका सपना देखेका थियौं। त्यहाँ अंगरक्षकका कप्तानको एकजना जवान हिब्रू नोकर हामीसँग थियो र जब हामीले त्यसलाई हाम्रा सपना बतायौं, हामी दुवैको आफ्नो आफ्नो सपना अनुसार सपनाको अर्थ त्यसले हामीलाई खोलिदियो। त्यसले हामीलाई जस्तो अर्थ खोलेको थियो त्यस्तै हुन आयो। म आफ्नो काममा फेरि नियुक्त भए, तर त्यो मुख्य पकाउने चाहिँ झुन्ड्याइयो। फिरुनले भने, यहाँ भएका हरेक व्यक्तिहरूसँग हामीले कोसिस गर्यौं त्यो अर्थ, त्यो सपनाको अर्थ पाउन, र जबकि तेरो र पकाउने व्यक्तिको ठिक सपनाको अर्थ खुलाउने त्यहाँ जवान केटा छ भने त्यसलाई लिएर आओ, किनभने मलाई यस्तो लाग्दैछ कि मेरो सपनाहरू अति नै महत्वपूर्ण खालका छन्। यसपछि हामी देख्छौं कि युसुफले उसको सपनाको अर्थ खुलाउँछन्। चौध पदमा भनिएको छ, यसै कारण फारोले योसेफलाई बोलाउन पठाए र उनीहरूले तिनलाई झ्यालखानाबाट निकालेर ल्याए र तिनले दाढी र कपाल खौरे र लुगा फेरे अनि तिनी फारोको सामुने हाजिर भए। यो व्यक्तिलाई अहिले झ्यालखानबाट बाहिर निकालिँदछ। तिनले आफ्नो दाढी खौरिन्छन् र कैदको पोशाक बदलेर सफा लुगा लगाउँछन्। यो नै तिनको अगाडि नयाँ जीवन हो। यो तिनको निम्ति पुनरुत्थान जस्तै हो। तिनी ब्युति उठे। अहिले तिनी अन्य जाति शासकको सामने जान्छन्। यसपछि फिरुनले वा फारो राजाले आफ्नो सपना बताउन आरम्भ गर्छन्। पद पन्ध्रमा भनिएको छ, फारोले योसेफलाई भने, मैले एउटा सपना देखे, तर यहाँ कसैले त्यसको अर्थ बताउन सकेन। मैले तेरो विषयमा सुने कि सपना सुनेपछि तैले अर्थ खोल्न सक्छस् रे। यसपछि यो कुराको ध्यान दिउ कि युसुफले कसरी परमेश्वरलाई महिमा र आदर दिन्छन्। सोह्र पदमा भनिएको छ, योसेफले फारोलाई भने, यस्तो ज्ञान त ममा छैन, तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ। युसुफको दृष्टिकोणबाट परमेश्वरले नै सम्पूर्ण महिमा पाउनुपर्छ। फेरि मलाई यो कुरा भन्न दिनुहोस् कि परमेश्वरको सन्तान अति नै होसियारी हुनुपर्छ कि उसले गरेका हरेक कुरामा वा प्राप्तिमा उपलब्धिमा परमेश्वरले नै महिमा पाउनुपर्छ। यदि हामीले गरेको कुरा आशिषको छ भने यो परमेश्वरले तपाईँ र मद्वारा नै गरिरहनु भएको छ। युसुफ यस कुरामा एकदमै होसियारी छन्। भन्छन्, यस्तो ज्ञान त ममा छैन, मतलब म स्वयंले यसको अर्थ खोल्न सक्दिन। तर परमेश्वरले फिरुनलाई यथार्थको उत्तर दिनुहुन्छ। उसको अर्थ खोलिदिएर यही नै भन्छन्। वा फारो आफ्नो सपना युसुफलाई दोहोर्याइदिन्छन्। वास्तवमा यो दुई भागको एउटै सपना हो र यसलाई एउटै सपनाको रूपमा व्यवहार गरिन्दछ, जुन हामी पद 17-24 पदसम्म देख्छौ। पद 25 भनिएको छ, तब योसेफले फारोलाई भने, फारोका सपनाहरू एउटै हो, परमेश्वरले जे गर्न लाग्नु भएको छ सो फारोलाई प्रकट गर्नु भएको छ। युसुफ भन्छन् कि सपना एउटै हो। दुवै सपनाले एउटै कुराको संकेत गर्दछ, बताउँदछ। वास्तवमा यो दोहोर्याइएको थियो, फिरुनलाई दुईपल्ट दिइएको थियो, जुनले यसको महत्वको बताउँदछ। सपनाको लागि कारण चाहिँ यो हो कि परमेश्वर फिरुनलाई यो कुरा अवगत गराएको चाहनुहुन्छ कि परमेश्वर के गर्न गइरहनु भएको छ। अर्थात् परमेश्वरले गर्न गइरहनु भएको कुरालाई परमेश्वर फारूलाई अवगत गराउन चाहनुहुन्छ। अब हामी युसुफले अर्थ खुलाइदिएको देख्छौ। 26-31 पदमा भनिएको छ, ती सातवटा खुब सप्रेका मोटा मोटा गाईहरू 7 वर्ष र ती सातवटा असल बालाहरू पनि 7 वर्ष नै हुन्। सपना एउटै हो। तिनका पछि पछि आउने हड्डी र छाला मात्र भएका दुब्ला गाईहरू 7 वर्ष हुन् र ती सातवटा पूर्वीय बतासले हानेका सेप्रा बालाहरू पनि अनिकालका 7 वर्ष हुन्। यो मैले फारोलाई निवेदन गरे जस्तै हो। आफूले गर्न लाग्नु भएको कार्य फारोलाई परमेश्वरले देखाउनु भएको हो। मिश्र देशभरि जताततै 7 वर्षसम्म ठूलो सहकाल हुनेछ, तर त्यसपछि अनिकालका 7 वर्ष आउनेछन् र मिश्रभरि त्यो सहकालको समय बिर्सिनेछ र अनिकालले देश स्वाहा पार्नेछ। पछिबाट आउने अनिकालले गर्दा देशमा भएको सहकालको यादै रहने छैन, किनभने त्यो अनिकाल अति भयानक हुनेछ। मित्र, यो भविष्यवाणी हो। त्यहाँ 7 वर्षसम्म प्रशस्त प्रचुरता हुनेछ भने 7 वर्ष चाहिँ अनिकाल हुनेछ। 32 पदमा पढ्छौ, फारोको यो सपना दोहोरिएको अर्थ चाहिँ यो परमेश्वरले निर्णय गरिसक्नु भएको छ र परमेश्वरले चाँडै नै पूरा गर्नुहुनेछ। अनिकाल चाहिँ परमेश्वरद्वारा तय गरिएको थियो र परमेश्वर फारोले यसको बारेमा जानेको थाहा पाएको चाहनुहुन्छ। अब हामी देख्छौ कि युसुफले फिरुनलाई सरसल्लाह दिन्छन्, सुझाव दिन्छन्। 33-37 पदमा भनिएको छ, यसकारण अब फारोले एउटा चतुर र बुद्धिमान मानिस छानेर सारा मिश्र देशमा अधिकार चलाउन नियुक्त गर्नुहोस्। फारोबाट सहकालका 7 वर्षसम्म मिश्र देशका उब्जनीको 5 हिस्सा उठाउनलाई देशमा कामदारीहरू नियुक्त हुन्। तिनीहरूले आउने सहकालका वर्षहरूका सबै अनाजहरू जम्मा गरून् अनि सहर सहरका वा सहर सहरमा खानको निम्ति फारोको अख्तियारमा अनाजहरू थुपारून् र ती सञ्चय गरून्। अनिकालले देश विनाश हुन नपाओस् भनी मिश्र देशमा परि आउने ती 7 वर्षको अनिकालको निम्ति देशको लागि ती अनाजहरू सुरक्षित राखियो। युसुफले फिरुनलाई दिएको सल्लाह सुझाव चाहिँ हो, यो प्रचुरता वा प्रशस्तताको 7 वर्ष अवधिमा चाहिँ सम्पूर्ण अन्नहरू अनिकालको समयको लागि सुरक्षित तरिकाले जम्मा गरेर सञ्चय गरेर राख्नु होस्। अनि यो कुरा फिरुन र तिनका भारदारहरूलाई मन पर्यो। यसपछि निम्न पदहरूमा हामी देख्छौ कि युसुफलाई पूरा मिश्र राष्ट्रको रेखदेख गर्ने प्रधानमन्त्री बनाइए। पद 38-41 हामी पढ्छौ, यो सुझाव फारो र उनका सारा अधिकारीलाई मन पर्यो अनि फारोले उनीहरूलाई भने, यिनी जस्तो परमेश्वरको आत्मा भएको अन्य कुन मानिस हामी पाउन सक्छौ। तब फारोले योसेफलाई भने, परमेश्वरले तिमीलाई सबै कुरा देखाइदिनु भएको छ र तिमी जस्ता चतुर र बुद्धिमानी मानिस अरू छैन, यसकारण मेरो महलको अख्तियार चलाउने तिमी नै भयो र तिम्रै आज्ञा अनुसार मेरो समस्त प्रजा चल्नेछ। केवल सिंहासनको सम्बन्धमा मात्र म तिमी भन्दा माथि हुनेछु। मिश्रमा योसेफले अधिकार चलाएका अनि फारोले योसेफलाई भने, हेर, मैले तिमीलाई सम्पूर्ण मिश्र देशमाथि अधिकार दिएको छु। मित्र, यस कुराको महत्वको ध्यान दिनुहोस्। आरम्भ मा वा शुरूमा यो केटा निर्दोषतामा झ्यालखानमा हालिएका थिए। तिनलाई बिर्सिएको थियो, तिरस्कार गरिएको थियो, त्यागिएको थियो। अहिले तिनलाई ठिक समयमा फिरुनको सपनाको अर्थ खुलाउन ल्याइयो र तिनले खाली सपनाको अर्थ मात्र खोल्दैनन्, तर तिनको आफ्नो उत्साह र जोशमा तिनी योग्यता र क्षमताको व्यक्ति भएकोले फिरुनले अब के गर्नुपर्छ त्यसको बारेमा पनि उचित राय सरसल्लाह दिन्छन्। अनि परमेश्वरले तिनलाई निश्चय नै यी सबै कुरामा अगुवाई गरिरहनु भएको छ, निर्देश गरिरहनु भएको छ, नियन्त्रण गरिरहनु भएको छ। यद्यपि मिश्र अति नै उर्वरा भूमि भए पनि परमेश्वरले चेतावनी दिनुभयो कि त्यहाँ 7 वर्षसम्म पूरा विश्वभरि अनिकाल हुनेछ। अनि चाखलाग्दो कुरा के हो भने फिरुनले युसुफको कुरा सुन्छन् र उसको बारेमा साक्षी पनि दिन्छन्। 38 पदमा भन्छन्, यिनी जस्ता परमेश्वरको आत्मा भएका अन्य कुन मानिस हामी पाउन सक्छौ? अहिले फिरुनले थाहा पाउँछन् कि तिनी क्षमता र योग्यताको व्यक्ति हुन्। के तपाईँलाई थाहा छैन कि कसरी परमेश्वरले तिनलाई फोतिपरको घरमा ट्रेनिङ वा तालिम दिनुभयो? त्यहाँ तिनले फोतिपरको घरमा भएको सबै कुराको रेखदेखको काम गर्थे। अहिले तिनी मिश्र राष्ट्रमा भएका हरेक कुराहरूको रेखदेख गर्ने व्यक्ति भए। यो तिनको जीवनमा महान भाग्यको कुरा हो। तिनले जीवनमा हरेक कुराको अनुभव गरे, दुःख कष्टदेखि दास बन्ने कुरादेखि त्यसपछि फारोपछिको दोस्रो स्थान प्रधानमन्त्रीको ओहदासम्म। 42-44 हामी पढ्छौ, तब फारोले आफ्नो छाप औठी आफ्नो औंलाबाट फुकालेर योसेफको औंलामा लगाइदिए र तिनलाई मलमलको लुगा पहिराइदिए र तिनको गलामा सुनको सिक्री लगाइदिए। तिनलाई फारूले आफ्नो दोस्रो प्रशासक झैं रथमा सवारी गराए। मानिसहरू तिनको अघि अघि घोडा टेकेर झुका भनी कराउँदै हिँडे। यसरी फारूले तिनलाई सम्पूर्ण मिश्रमाथि अधिकार दिए। फारूले फेरि पनि योसेफलाई भने, म फारू हुँ, तर म यो भन्दछु कि तिम्रो इच्छा बाहेक अरू कुनै मानिसले मिश्र देशभरि केही गर्न पाउने छैन। हेर्नुहोस्, यो दुखी व्यक्ति तर परमेश्वरप्रति विश्वासयोग्य व्यक्ति कहाँदेखि कहाँ, कुन अवस्थादेखि कुन अवस्थामा अहिले आइपुगेका छन्। यसपछि युसुफले आसनतसँग विवाह गर्दछन्। 45 पदमा भनिएको छ, फारोले योसेफको नाउँ सापनत पाने राखे र उनले तिनलाई ओनका पुजारी पोथीपेराकी छोरी आसनतसँग विवाह गराइदिए। त्यसपछि योसेफ मिश्रभरि दौड़ा गर्न लागे। अनि सापनत पानेको अर्थ हो रहस्यको प्रकट गर्नेवाला। यो चाहिँ फिरुनद्वारा युसुफलाई दिएको नाम थियो। अनि 45मा हामी पढ्छौ, मिश्रका राजा फारोको राजसेवामा नियुक्त हुँदा योसेफ 30 वर्ष पुगेका थिए। अनि योसेफ फारोको सम्मुखबाट निस्केर सारा मिश्र देशभरि दौड़ा गर्न लागे। यो 30 वर्षको उमेरपछि युसुफले मिश्रमा उच्च ओहदा पद पाउँदछन्। म विश्वास गर्छु कि तिनी प्रधानमन्त्री थिए। तिनी मिश्रको मुलुकमा फिरुनपछि दोस्रो दर्जाका थिए। के तपाईँले कहिले यो कुरा सोचेर अचम्म मान्नु भएको छ कि किन फिरुनले तिनलाई ग्रहण गर्न इच्छुक भए त? निश्चय नै पहिलो उत्तर चाहिँ यो होला कि परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। हामीले शास्त्रमा पटक पटक यो कुरा देखेका छौं। परमेश्वरको हात आफ्नो प्रबन्धद्वारा यस व्यक्तिलाई अगुवाई गरिरहनु भएको थियो। अब निम्न पदहरूमा युसुफ आफ्नो प्रशासन चलाउन आरम्भ गर्छन्। 47-48 पदमा पढ्छौं, सहकालका 7 वर्षसम्म जमिनले प्रशस्त उब्जनी दियो। तिनले सहकालका 7 वर्षसम्म मिश्रका सबै अन्न जम्मा गरे र सहर सहरमा अनाजहरू थन्काए। तिनले हरेक सहरमा वरिपरिका खेतहरूका अनाज थन्काएर राखे। यो कुराको ध्यान दिनुहोस् कि तिनले हरेक सहरमा वरिपरिका खेतहरूका अनाजहरू थन्काए, मतलब पहिले नै सजिलै तरिकाले वितरणको लागि, जनताहरूलाई वितरणको लागि खाद्य योजना बनाइरहेका थिए। अनि 49 पदमा हामी देख्छौ कि योसेफले समुद्रका बालुवा सरी प्रशस्त मात्रामा अनाजहरू सञ्चय गरे, यहाँसम्म कि ती अघोर प्रशस्त भएको कारणले तिनले हिसाब राख्न पनि छोडे। मित्र, युसुफ अति नै योग्य कुशल प्रशासक थिए। यसपछि हामी देख्छौ योसेफले दुई छोराहरू पाउँदछन्, मनसे र एप्रैम। अहिले हामी सानो परिवारको विवरण मनन गर्नेछौ, देख्नेछौ। पचासदेखि बाहन्न पदमा भनिएको छ, अनिकालका वर्ष आउन अघि ओनका पुजारी पोतिपेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मिसकेका थिए। जेठाको नाउँ योसेफले मनस्से राखे र तिनले भने, परमेश्वरले मेरा सबै कष्ट र मेरा बाबुका घरको सम्झना मलाई बिर्साउनु भएको छ। अर्काको नाउँ तिनले एप्रैम राखे र तिनले भने, परमेश्वरले मेरो कष्टको देशमा मलाई फलिफाप गराउनु भएको छ। यी केटाहरू अनिकाल आउनुभन्दा पहिले नै जन्मेका थिए। तिनले आफ्नो पहिलो छोराको नाम मनस्से राख्छन्, जुनको अर्थ हो, परमेश्वरले मेरा सबै कष्ट र मेरा बाबुको घरको सम्झना बिर्साउनु भएको छ। मित्र, तिनी पहिले घर विरहीले होमसिकले सताएका केटा थिए, तर अहिले तिनी कति पनि यस्तो छैन, किनकि तिनी आफ्नो काममा अति नै व्यस्त छन्। अनि अर्को छोराको नाम एप्रैम राखे, किनभने यो नामको अर्थ हो फलिफाप बनाउने। युसुफले यी नामहरू दिए किनभने परमेश्वरले उसलाई आफ्ना पिताको घरलाई बिर्सने र मिश्रको देशमा तिनलाई फलिफाप बनाउनु भएको थियो। अहिले सात सालको सहकाल वा प्रशस्तताको समयको अन्त्य भएको छ र अब अनिकाल आरम्भ हुनेछ। यस बेलासम्म युसुफ 37 वर्षका उमेरका छन्। यो कुरा अर्को अध्यायको लागि मनमा राखौं र यो पद 54 र 55 हामी पढ्छौं। तब योसेफले भने झैं अनिकालका सात वर्ष आउन लाग्यो। सबै देशमा अनिकाल पर्यो, तर सारा मिश्रमा चाहिँ अन्न थियो। जब सारा मिश्र अनिकालले पीड़ित भयो, तब प्रजाहरूले फारोसँग अनाजको निम्ति बिन्ती चढाए। फारोले सबै मिश्रीहरूलाई भने, योसेफ कहाँ जाऊ, तिनले तिमीहरूलाई जे गर्नु भन्छन् त्यही गर। मित्र, म तपाईँको ध्यान यो कुरामा खिच्न चाहन्छु कि युसुफ नै एक व्यक्ति थिए जससँग प्रशस्त खानालाई भोजन थियो। यहाँ हामीसँग अर्को भिन्नता देख्छौ। येशु ख्रिष्टले भन्नुभयो, म जीवनको रोटी हुँ। अनि 56 र 57 पदमा भनिएको छ, जब सारा देशभरि अनिकाल पर्यो, तब योसेफले सबै धनसारहरू खोलेर सबै मिश्रीहरूलाई अनाज बेच्न शुरू गरे, किनकि मिश्रभरि घोर अनिकाल परेको थियो। यसैले सबै देशका मानिसहरू मिश्रमा योसेफ कहाँ अनाज किन्न आए, किनभने पृथ्वीभरि नै भयंकर अनिकाल परेको थियो। मित्र, यो कुराको ध्यान दिउ कि यो अनिकाल विश्वव्यापी थियो र मानिसहरू अन्नको लागि युसुफ कहाँ किन्नलाई आउँथे। तिनी मिश्रमा मात्र होइन, तर संसारभरि अति नै महत्वपूर्ण व्यक्ति बने। तिनीद्वारा नै संसारका मानिसहरू बाँच्ने भए। हेर्नुहोस्, यो दुखी केटा अहिले कहाँदेखि कहाँ आइपुगे। हामी देख्छौ कि परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो, किनभने तिनी परमेश्वरप्रति विश्वासयोग्य र साक्षीको जीवन जिए। बाइबलले भन्दछ, धर्मात्मालाई धेरै दुःख त हुन्छ, तर परमेश्वरले तिनलाई सम्हाल्नुहुन्छ। अनि येशु ख्रीष्ट स्वयंले भन्नुभयो, पहिलो उहाँको राज्य र धार्मिकताको खोजी गर, अनि सबै थोक तिमीहरूमाथि थपिनेछ। अनि युसुफको जीवनमा यही नै सत्य छ, र यही कुरा आज तपाईँ र मैले पनि आफ्नो जीवनमा पाठ सिकौं। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो TWR नेपाल @yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुन्छ। सक्नुहुनेछ 98 4 35 6 79 9 8 4 7 0 3 5 6 7 9। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।